नमस्कार श्रोताहरू, अनि धन्यवाद भोइस युवा संसारलाई। युवा संसारले एक घण्टाको कार्यक्रम सकाएर तपाईँहरू माझबाट विदा भइसकेको छ र हामी भोइस अफ साङ्गीला लिएर अर्को नेपाली प्रोग्राम लिएर तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ। श्रोताहरू, सदाको आइतबार चाहिँ 6:30 बजेदेखि 7:30 बजेसम्म भोइस अफ साङ्गीला रेडियो एयरलेट 101.5 मेगाहर्जको तरङ्ग मार्फत तपाईँहरूको रेडियो सेटमा आउने गर्दछ।
नेप्लिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति पहिलो नेपाली आवाज रेडियो साप्ताहिक कार्यक्रम भोइस अफ साङ्ग्रिलामा विविध रोचक मनोरञ्जन एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुति कोशेलीहरू लिएर 194 श्रृंखलामा आइसकेका छौं। म कार्यक्रम प्रस्तुता नवीन
र म सञ्जय।
अवश्य पनि यो रेडियोलाई डिजिटल अनलाइनबाट पनि तपाईँले सुन्न सक्नुहुन्छ। त्यसको लागि www.radio.adelaide.edu.au को सहायताले पनि संसारभर जहाँसुकै हुनुहुन्छ हामीलाई सुन्न सक्नुहुन्छ। श्रोताबिन, आजको कार्यक्रमको हाम्रो पहिलो सेगमेन्ट अन्तर्गत रहेको छ पञ्चाङ्ग। राजमिति 2070 साल भाद्र 2 गते शुक्लपक्षको द्वादशी तिथि आइतबार नेपाल सम्मत 1133 रहेको छ र अङ्ग्रेजी पात्र अनुसार इस्वीसम्म 2013 रहेको छ। अगस्त महिनाको 18 तारिक र यहाँ अहिले लाइटको बेलुकी 6:35 गइसकेको छ र नेपालमा भने अपराह ठिक 2:45 गएको छ। र फेरि पनि भन्न चाहन्छु, यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहन्छ भने www.radio.edu.edu पनि सुन्न सक्नुहुन्छ र हामी हरेक आइतबार यही समयमा आउने गर्छौं, यानि कि 6:30 देखि 7:30 सम्म हामीले विभिन्न गतिविधिहरू र रोचक प्रस्तुतिहरू पनि लिएर आउने गर्दछौं। यदि तपाईँले पनि हामीलाई कुनै सल्लाह सुझाव दिन चाहनुहुन्छ या तपाईँले आफ्नो लेख रचना पठाउन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा गएर पोस्ट गर्न सक्नुहुन्छ। त्यसको लागि www.facebook.com/साङ्ग्रिलाका आवाजहरूमा पोस्ट गर्न सक्नुहुन्छ।
हजुर श्रोताहरू, तपाईँहरूले जानकारी पाइहाल्नुभयो आजको पञ्चाङ्ग बारेमा र नवीनजीले पनि भनिहाल्नुभयो हामीसँग थुप्रै रोचक प्रसङ्गहरू छन् र साथमा मिठा मिठा गीत सङ्गीत पनि तपाईँहरूका लागि हामीले ल्याएर आएका छौँ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। हजुर श्रोताहरू, आज हामीले हिजो मात्रै रिलिज भएको एउटा गीत पनि प्रस्तुत गर्नेछौँ। हिजो यो एडलेडमै रिलिज भएको थियो यो गीत युवा हाम्रो हातले। हामी केही समयपछि यो गीत प्रस्तुत गर्नेछौँ र त्यसै गरी हामीसँग अर्को एउटा प्रिमियर पनि छ आजका लागि। दीप श्रेष्ठ र मिलन अमात्यको आवाजमा रहेको नसालु नयन भन्ने गीत हामीले आज प्रिमियर गर्दैछौँ। प्रिमियर यस अर्थमा श्रोताहरू, युट्युबमा अरू मिडियाहरूमा नेपाली मिडियाहरूमा यो अलरेडी आइसकेको छ तर भोइस अफ साङ्ग्रिलामा हामी पहिलोचोटि यो प्रस्तुत गर्दैछौँ यो गीत। त्यो भएर हामी भन्दछौँ भोइस अफ साङ्ग्रिलाको प्रिमियर नसालु नयन दीप श्रेष्ठ र मिलन अमात्यको आवाजमा रहेको गीत। यदि तपाईँ यो गीत कसैप्रति समर्पित गर्न चाहनुहुन्छ, डेडिकेट गर्न चाहनुहुन्छ भने तपाईँ हाम्रो फेसबुकमा म्यासेज गर्न सक्नुहुन्छ। हामी तपाईँको म्यासेजका साथमा यो गीत प्रस्तुत गर्नेछौँ तर केही समय पछि। र श्रोताहरू, अब भने कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप तपाईँहरूका लागि हामी राख्दैछौँ जोगाउँ मिली यो देश। हाम्रो केही समय अघि मात्र रिलिज भएको यो भेरियस आर्टिस्टहरूको आवाज रहेको यो गीत अहिलेलाई तपाईँहरूका लागि म प्रस्तुत गर्दैछु कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। र अहिलेलाई सुनौ यो राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीत जोगाउँ मिली यो देश हाम्रो हजुर भेरियस आर्टिस्टहरूको आवाजमा।
Shiva Rupi Poru टुक्राई देश देव अलिकति
श्रोताहरू तपाईँहरूलाई कार्यक्रममा फेरि पनि स्वागत छ र कार्यक्रम हो भोइस अफ साङ्ग्रिला। कार्यक्रमको शुरूमा हामीले राख्यौं जो गाउँ मिली यो देश हाम्रो, यसमा धेरैजना कलाकारहरूले आवाज दिनुभएको थियो। भेरियस आर्टिस्टहरूको स्वरमा रहेको यो राष्ट्रभक्ति गीत सुन्दा सुन्दै मलाई एउटा प्रसंग यहाँनिर प्रस्तुत गर्न मन लाग्यो। राजनैतिक विचार जस्तो सुकै भए पनि यो देशलाई अहिले सबभन्दा बढी इमान्दार, स्वाभिमानी र राष्ट्रभक्त नेताको खाँचो छ, तर यहाँ त्यस्ता नेताहरू सधैँ ओझेलमा परे अनि स्वार्थी, स्वाभिमानहीन र राष्ट्रघातीहरू सूर्य झैं चम्किए। दोष हाम्रो हो जसले आचरणलाई नहेरी वैचारिक आस्थाका आधारमा कसैलाई ईश्वरीकरण र कसैलाई दानवीकरण गर्यौं। हजुर, यो प्रसंग मैले यहाँनिर सम्झिनको कारण के हो भन्दाखेरि, नेपाली राजनीतिमा र नेपालीहरूका लागि एउटा राष्ट्रभक्त को निधन भएको छ गत हप्ता, र निधन हुने स्वर्गीय मरिचमान सिंह पूर्व प्रधानमन्त्री। र मैले यो प्रसंग सम्झाउँदाखेरि यो रविन्द्र मिश्रले फेसबुकमा राख्नुभएको, आफ्नो वालमा राख्नुभएको प्रसंग यहाँनिरबाट यहाँनिर तपाईँहरूका माझ उठाए, र यो मरिचमान सिंहको निधनप्रति अहिले एकदमै चर्चामा रहेको, मिडियामा चर्चामा रहेको प्रसंग आज हामी कार्यक्रमको सुरुमा राख्दैछौँ। सरकारले दिएको सम्मान अपर्याप्त र अपमानजनक भएको आरोप साथ पूर्व प्रधानमन्त्री मरिचमान सिंहका परिवार, आफन्त र मलामीहरूले त्यसलाई अस्वीकार गरेका छन्। मन्त्री परिषदको निर्णय अनुसार पूर्व प्रधानमन्त्रीलाई अन्तिम सलामी चढाउन बागमती पारी तैनात नेपाल प्रहरीको टुकडी तनाव बीच निर्देशित कार्य सम्पादन नगरी फर्किएको थियो। प्रहरी टोली बिगुल सहित फर्किएपछि मात्र पूर्व प्रधानमन्त्रीको शव सयपत्री फूलका मालाहरूले सजिएको चितामा राखिएको थियो। विदेशी दलाल सरकारले राष्ट्रवादी नेतालाई अपमान गर्न पाउँदैन, यो सम्मान खिलराज रेग्मीले आफ्नै लागि राखुन् जस्ता कठोर नारा र अभिव्यक्ति गुन्जिन थालेपछि महानगरीय प्रहरी आयुक्त नवराज ढकाल सिंह परिवारलाई तथा आफन्तजनहरूलाई सम्झाउन पुगेका थिए, तर भीड़को मूड कठोर देखिएपछि प्रहरी टोलीलाई फर्कन आदेश दिएको थियो। फोक्सोको क्यान्सरबाट ग्रस्त 71 वर्षीय सिंह विगत 3 महिनादेखि दिल्ली स्थित मेदान्त अस्पतालमा भर्ना भए पनि स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि गत साता आफू मृत्यु मातृभूमि नेपालमा नै प्राण त्याग्न इच्छुक रहेको बताइएपछि मंगलबार राति एयर एम्बुलेन्सबाट स्वदेश फर्काई काठमाडौँ स्थित नर्विक अस्पतालमा भर्ना गरिएको थियो। 2045-46 सालमा भारतले लगाएको आर्थिक नाकाबन्दीको डटेर सामना गरेका तत्कालीन प्रधानमन्त्री सिंहले त्यसबाट प्रभावित जनआन्दोलनको दबावमा राजीनामा दिए पनि उनको राष्ट्रवादी छवि यथावत रहिरह्यो। प्राण त्याग गर्न मातृभूमि चुनेपछि त्यो छविले अमरत्व प्राप्त गर्यो। बिहिबार बिहान 6 बजे नर्विक अस्पतालमा डाक्टरले उनको मृत्यु घोषणा गरेपछि बिहानै उनको पार्थिव शरीरलाई करिब 8 घण्टाका लागि धापासी स्थित निवासमा राखिएको थियो। पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराई, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, माधव कुमार नेपाल, झलनाथ खनाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली काँग्रेसका अध्यक्ष सुशील कोइराला, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी तथा पूर्व राजा ज्ञानेन्द्रका सहयोगी पशुपति भक्त महर्जन पूर्व राजाको समवेदना र श्रद्धाञ्जली दिन धापासी स्थित उनको निवासमा पुगेका थिए। मंगसिरमा घोषित निर्वाचनको बहिष्कारका पक्षमा रहेको नेपालको नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरण सहित केन्द्रीय पार्टी पंक्तिको ठूलो हिस्सा त्यहाँ पुगेको थियो। राजनीतिक व्यक्तित्वहरूसँगै नेपाली सेनाका प्रमुख गौरव शमशेर राणा पनि उनको निवासमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए। निवासमै रेग्मीसँग आफ्नो कुरा भइसकेको र स्वर्गीय सिंहलाई राजकीय सम्मान दिइने घोषणा साथ माओवादी अध्यक्ष दाहाल र भट्टराई त्यहाँबाट विदा भएका थिए। तर प्रधानमन्त्रीसँगै रक्षा मन्त्रीको कार्यभार समेत सम्हालेका सिंहलाई सेनाको सलामी समेत नदिने निर्णय गरेपछि आर्यघाटमा उपस्थित भीड़ले त्यसको विरोध गरी प्रहरी सलामी अस्वीकार गरेको हो। यसअघि सरकारले ढिला गरी उपचारका नाममा 5,00,000 रूपियाँ पनि सिंह परिवारले फिर्ता गरेको थियो। दिल्लीबाट एयर एम्बुलेन्स ल्याउँदा मात्र 9,00,000 भारू खर्च भएको बताइएको छ। नेपाली जनताबाटै पनि सहयोग जुटिरहेका बेला सरकारले अपमानजनक ढंगले दिएको सहयोग र सम्मान फर्काउनु नै उचित थियो, सिंह परिवारका मित्र तथा एक उद्यमीले भने। सरकारको सम्मान स्वीकार गर्ने स्वस्फूर्त निर्णयसँगै आर्यघाटबाटै केही युवाहरूले राष्ट्रिय झण्डा त्यहाँ पुर्याए। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय झण्डा सिंहको पार्थिव शरीरमा उडाएपछि मात्र सिंहलाई दागबत्ती दिएको थियो। स्वाभिमानयुक्त र पाखण्डरहित मानिने सिंह विगत केही वर्ष कुखुरा पालनमा समेत थिए। यता आएर प्रत्यक्ष राजनीतिमा संलग्नता नदेखाए पनि निर्मल निवासमा पूर्व राजासँग नियमित भेटघाट जारी रहेको र एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका शीर्ष नेताहरूलाई राष्ट्रियताको धार छाडेकाले त्यसमा समीक्षा र सुधार गर्न आग्रह गर्दै आएका थिए। सिंहले बरोबर आफू भारत विरोधी नभएको तर भारतले नाकाबन्दी मार्फत नेपालको प्राकृतिक स्रोत र सुरक्षामा आफ्नो वर्चस्व स्थापित गरी नेपालको सार्वभौम सत्तामा आघात पुर्याउन खोजेकोमा त्यसको विरोध गरेको अभिव्यक्ति लगातार दिँदै आएका थिए प्राप्त सबै फोरम र सामाजिक भेटघाटमा। सल्यानमा जन्मेका सिंह विक्रम सम्बत 2018 राजनीतिमा संलग्न भएको र 2029 राष्ट्रिय पञ्चायत सदस्य र 2038 त्यसको अध्यक्ष बनेका थिए। 2043 जेठदेखि 2046 चैतसम्म उनी प्रधानमन्त्री बनेका थिए। उहाँका श्रीमती 3 छोरा र 1 छोरी हुनुहुन्छ।
र पञ्चायती शासन व्यवस्था र बहुदलीय प्रजातन्त्रको उदयको बेला निकै चर्चामा रहेका मरिचमान सिंह त्यसपछि गुमनाम जस्तै हुनुहुन्थ्यो र अहिलेको एक महिनादेखि फेरि उहाँको नाम चर्चामा आएको थियो। तर पहिले जस्तो आलोचनाको हिसाबले होइन, समर्थन र सहानुभूतिको कोणबाट पनि आएको थियो। पैसाको अभावमा उपचार हुन नसकेको भन्ने खबरहरू पनि सार्वजनिक भए र कतिले रकम उपलब्ध गराउन सरकारलाई दबाव पनि दिएका थिए। कसैले चन्दा संकलन, देश विदेशबाट चन्दा संकलन अभियान पनि तीव्र भएको थियो। तर सरकारबाट खर्च नपाए पनि उहाँलाई उपचारको लागि भारत नयाँ दिल्ली लगिएको थियो। तर त्यहाँ पनि उहाँको स्वास्थ्यमा अवस्थामा सुधार आएन। त्यसपछि उहाँले आफूलाई नेपाल फर्काउन परिवारसित आग्रह गर्नुभयो। आफ्नै जन्मभूमिमा प्राण त्याग्ने उहाँको इच्छा अनुसार नेपाल ल्याइएको 2 दिनमै बिहिबार उहाँको निधन भएको थियो। र पहिले सल्याङको खलङ्गामा रहेको त्रिभुवन जनता माविको प्राध्यापक रहेका श्रेष्ठले त्यसरी पञ्चायती राजनीति सुरु गर्नुभएको थियो। सञ्जयजीले भने जसरी नै पञ्चायती राजनीति सुरु गर्नुभयो, उहाँले भारतको लखनऊबाट राजनीति शास्त्रमा स्नातक पनि गर्नुभएको थियो। र 2046 सालको जनआन्दोलनमा चाहिँ व्यापक दमन गरेको भन्दै उहाँको आलोचना पनि हुने गरेको पाइन्छ। उहाँलाई स्वच्छ छविको रूपमा पनि चिनिन्थ्यो र श्रेष्ठ 2048 46 चाहिँ राष्ट्रिय प्रजातन्त्रको अध्यक्ष हुनुहुन्थ्यो। त्यति बेला विदेश भ्रमणको अवसर प्रशस्त आए पनि उहाँ चाहिँ जानु भएन। र उहाँको नजिकको मित्र भनौँ, प्रधानमन्त्री स्वर्गीय मरिचमान श्रेष्ठलाई चाहिँ नजिकबाट चिन्ने नेता दिलनाथ गिरीले चाहिँ श्रेष्ठलाई चाहिँ उहाँ निकै सरल स्वभावको हुनुहुन्थ्यो, श्रेष्ठमा कहिले पनि अहम्ताको भावना आएन भनेर पनि अभिव्यक्ति दिनुभएको थियो। साथै आफू प्रधानमन्त्री भए पनि यो देशको जनताले सधैँ काम गर्नुपर्छ भन्दै उहाँ गाई र गोरु पालेर जीवन निर्वाह पनि लाग्नु भएको कुरा अघि सञ्जयजीले बताइसक्नु भए। सक्रिय राजनीतिबाट विश्राम लिए पनि सिंहलाई भेट्न जाने सबैलाई चाहिँ उहाँले के भन्नुहुन्थ्यो भने यो देशको अवस्था निकै नाजुक भइसकेको छ, यसलाई बचाउनुतिर लाग्न पर्यो भनेर बताउने कुरा चाहिँ मिडियामा पनि धेरैचोटि आइसकेको कुरा हो। प्रधानमन्त्री भएपछि सम्पत्ति कमाउनुपर्छ भन्ने सोच उहाँ कहिले पनि आएन, किनभने यो कुराहरू पछिल्लो क्रमका घटनाले पनि पुष्टि गरिसके। उहाँले उपचार गराउनसम्म धौधौ भइसकेको छ र अहिले अरू प्रधानमन्त्रीको दाँजोमा चाहिँ उहाँले चाहिँ पैसा कमाउनुपट्टि लाग्नु भएन, उहाँ चाहिँ एउटा स्वच्छ नेता हुनुहुन्छ भनेर अहिले जनमानसमा त्यो प्रभाव पनि परेको छ।
अहिलेका जस्ता भनौँ न अहिलेका नेताहरूले जस्तो पैसा कमाउनुपट्टि लागेको भए सायद उपचारको लागि चन्दा सङ्कलन गर्नुपर्ने अवस्था पुग्थेन होला जहाँसम्म मलाई लाग्छ, होइन?
अवश्य पनि त्यही भएर नै उहाँलाई चाहिँ स्वच्छ छविको नेता भनौँ, अझ सिद्धान्त निष्ठ व्यक्ति हुनुहुन्थ्यो उहाँ चाहिँ। सिंहले चाहिँ आफ्नो पार्टीमा ल्याउन विभिन्न सिंहलाई मरिचमान सिंहलाई आफ्नो पार्टीमा आउनु पर्यो भनेर विभिन्न पार्टीहरूले कसरत नगरेका पनि होइनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेताहरूले त उहाँले धेरै पटक नै अनुरोध गरे, तर उहाँले सधैँ भन्ने गर्ने हुन्थ्यो जो जहाँ भए पनि यो देश बचाउन लागौँ, जनताले दुःख पाउनु भएन, देश स्वाधीन मुलुकको रूपमा रहनु पर्यो भनेर यो अभिव्यक्ति दिनुहुन्थ्यो। यो अभिव्यक्तिले चाहिँ जो कोहीलाई पनि सुन्न सक्छ। फेरि पनि भन्न चाहन्छु, उहाँले के भन्ने गर्नुहुन्थ्यो भने जो जहाँ भए पनि यो देश बचाउन लागौँ, जनताले दुःख पाउनु भनेको देश स्वाधीन मुलुकको रूपमा रहनु पर्यो। अवश्य पनि एउटा स्वच्छ नेता स्वच्छ छवि भएका नेताले भन्नु कुरा हो। र यहाँहरूलाई बताउन चाहन्छु, विदेशबाट नुन ल्याएर नेपालीहरूलाई खुवाउने व्यक्ति पनि उहाँ हो, मरिचमान श्रेष्ठ। र यस्तो थियो मरिचमान श्रेष्ठको विगत र उहाँ अहिले हामी माझ हुनुहुन्न। र हामी भोइस अफ सङ्गलीलाको तर्फबाट पनि मरिचमान सिंहलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ। उहाँको चिर शान्ति, उहाँको
आत्माको चिर शान्तिको कामना गर्दछौँ। हजुर श्रोताहरू, मरिचमान सिंह गत हप्ता बिहबार बिहान 9 बजे उहाँको मृत्यु भएको छ र त्यसै बिहबारकै साँझमा उहाँको दाह संस्कार पनि गरिसकिएको छ। र यसै क्रममा बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले आफ्नो फेसबुक पेजमा मरिचमान राष्ट्रवादी नेता भनेर एउटा टिप्पणी राख्नुभएको थियो, म सरस्वती पढेर सुनाउन चाहन्छु तपाईँहरूलाई। झण्डै 2.5 दशकसम्म खलनायक देखेका अग्रगामी छलाङकर्ताहरूले समेत मरिचमान सिंह श्रेष्ठलाई उनको निधन हुने बेलामा एकाएक कट्टर राष्ट्रवादी देख्नु अचम्मकै कुरा हो, किनभने श्रेष्ठको राष्ट्रवादको केन्द्रमा सधैँ राजतन्त्र थियो र अग्रगामीहरूका आँखामा राजतन्त्रवादीहरू सामन्ती पश्चागमनकारी पुरातनवादी पाखण्डहरू हुन् जो राष्ट्रको हितमा सोच्नै सक्दैनन्। श्रेष्ठसँग मैले धेरै वर्ष अगाडि अर्थात् रविन्द्र मिश्रले लिनुभएको अन्तर्वार्ताको टुक्रा पनि उहाँले आफ्नो फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो र त्यो अन्तर्वार्ताको छोटो अंश म यहाँनिर तपाईँहरूका लागि प्रस्तुत गर्दैछु। राजा पनि स्वार्थी हुन्छन्, हामी नेताहरू पनि स्वार्थी हुन्छौँ, तर हाम्रो स्वार्थ मूल रूपमा कुर्सी र प्रधानमन्त्रीको पद पाउनमा सीमित हुन्छ। त्यति प्राप्त गरेपछि हाम्रो स्वार्थ पूरा हुन्छ, तर राजाहरूमा त कि तिनका नाति पनातीलाई पनि राजा बनाउनु पर्ने स्वार्थ लुकेको हुन्छ। त्यसैले राष्ट्र र राष्ट्रियताका हकमा हामी नेताहरूको स्वार्थ संकुचित र राजाहरूको स्वार्थ दीर्घकालीन हुन्छ। 2046 सालको परिवर्तनबारे स्वर्गीय मरिचमान सिंहले भनेका थिए, 2046 सालको आन्दोलन उत्कर्षमा पुगेको बेलामा नेपालको सार्वभौम सत्ता झण्डै झण्डै भारतको नियन्त्रणमा जाने गरेर पञ्चायत बचाइदिनका लागि दिल्लीले जुन शर्तहरू राजा वीरेन्द्र समक्ष पठाएको थियो, राजाले ती शर्तहरू मानिदिएको भए त्यति बेला पञ्चायत जाने थिएन, तर राजाले भारतका सामु झुक्नुभन्दा नेपाली जनताका सामु झुक्नु बेस भनेर उनले आन्दोलनकारीहरूको माग पूरा गरिदिए। हजुर, हामीले स्वर्गीय मरिचमान सिंह श्रेष्ठ प्रभु प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको जीवनी र उहाँको कार्यकालको समीक्षा गऱ्यौँ छोटो रूपमा, किन भन्दाखेरि उहाँको नेपालका पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको गत बिहबार मृत्यु भएको छ र फेरि पनि उहाँको दिवंगत आत्माको चिर शान्तिको कामनाका साथमा वैश्व साङ्गीलाको तर्फबाट हार्दिक श्रद्धाञ्जली। अहिलेलाई पनि फेरि अर्को एउटा गीत प्रस्तुत गर्दैछौँ श्रोताहरू तपाईँहरूलाई। हामी यहाँ वैश्व साङ्गीलामा हेमन्त राणाको आवाजमा रहेको यो लैजा रे अहिलेलाई तपाईँहरूका लागि कार्यक्रम भोइस अफ साङ्गिलामा सुन्दै गर्नुहोस् कार्यक्रम भोइस अफ साङ्गिला। र यो गीतपछि फेरि आउनेछौँ तपाईँहरूका साथमा, तपाईँहरूलाई साथ दिन र तपाईँहरूको साथ पाउनका लागि।
मेरो मन कहीं टाढ़ा ले जा रे ले। सकिन यहाँको खुसी किन्न सकिन यहाँको चलन मान्न सकिन यहाँको खुसी किन्न सकिन
श्रोताहरू तपाईँहरूलाई पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा हामी तपाईँहरूका साथमा छु म सञ्जय
र म नवीन
र हामी तिनको नाममा तिनजना बसेर तपाईँहरूलाई रमाइला गीत सङ्गीतका साथमा रोचक जानकारी र नेपालका गतिविधि बारेमा जानकारी गराउने गर्दथ्यौँ तर आज एउटा कुना खाली छ किनभने खगेन्द्रजी आज कार्यक्रममा उपस्थित हुनुहुँदैन खगेन्द्रजीलाई अर्को कार्यक्रममा जसरी भए पनि आउने हामी अनुरोध गर्दछौँ श्रोताहरू अब भने म एउटा रोचक तर सत्य यो नेपाल सम्बन्धी एउटा इन्टरनेट चलाउँदाखेरि नेपालको कति रुपियाँ महिनाको मासिक कति रुपियाँ चाहिँ बाहिरिन्छ भन्ने कुरामा खुब एउटा रिपोर्ट यहाँनिर प्रस्तुत गर्दैछु इन्टरनेट चलाउँदा 4 अरब बाहिरिन्छ भन्ने यो केही समय अगाडि मिडियामा आएको थियो नेपालबाट इन्टरनेट चलाउँदा गत वर्ष 3 अरब 76 करोड रुपियाँ बाहिरिएको छ विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले ब्यान्ड विथ बापत यो शुल्क विदेशी कम्पनीलाई बुझाएका हुन् ब्यान्डविथ भनेको सर्भर र इन्टरनेट चल्ने उपकरण जोड्ने माध्यम हो विदेशबाट सञ्चालन भएका वेबसाइट नेपालमा खोलेपछि ब्यान्डविथ को शुल्क विदेश पठाउनुपर्छ सामाजिक सञ्जाल इमेल भिडियो उपलब्ध गराउने लगायतका अधिकांश वेबसाइट विदेशी छन् 60% भन्दा बढी वेबसाइटका सामग्री विदेशी प्रयोग हुन्छन् इन्टरनेट सेवा प्रदायकको संस्था आईएसपीएनका अध्यक्ष विनय बोहराले भन्नुभयो त्यसैकै लागि यस्तो शुल्क बुझाइएको हो नेपालले स्याटेलाइट र अप्टिकल फाइबरको माध्यमबाट ब्यान्डविथ प्रयोग गर्दै आएको छ धेरैजसो इन्टरनेटका सामग्री अप्टिकल फाइबरबाट भारत हुँदै नेपाल प्रवेश गर्छन्। भारतका एयरटेल, टाटा लगायतका कम्पनीलाई नेपालका सेवा प्रदायक कम्पनीले शुल्क बुझाउँछन्। इन्टरनेट सेवामा ठूलो हिस्सा राख्ने नेपाल टेलिकम, एनसेल सहित इन्टरनेट सेवा प्रदायक आईएसपीले यो रकम बुझाएका छन्। आर्थिक वर्ष 2068-69 नेपालबाट 2,58,00,00,000 रूपियाँ ब्यान्डविथ शुल्क विदेश गएको थियो। अन्तर्राष्ट्रिय बजारमा शुल्क घट्दै गए पनि त्यसको एक वर्षपछि झण्डै थप 1,00,00,000,000 विदेशी हो। इन्टरनेट प्रयोगकर्तासँगै माग बढेपछि शुल्क बढेको हो। दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने इन्टरनेटमा जति बढी आबद्ध हुँदै जान्छन् प्रयोग बढेर त्यति नै शुल्क पनि बढ्छ। इन्टरनेट सेवा प्रदायकले आफूले बुझाएको रकमको जानकारी प्राधिकरणलाई गराउनुपर्छ। जेठसम्म जनसंख्याको 25.82% इन्टरनेटको पहुँच पुगेको छ, जस अनुसार 68,41,000 इन्टरनेट प्रयोगकर्ता छन्। यी प्रयोगकर्ताको 97% नेपाल टेलिकम र एनसेलका ग्राहक हुन्। 1% प्रयोगकर्ता मात्र इन्टरनेट सेवा प्रदायक ग्राहक छन्। धेरै ग्राहक भएका नेपाल टेलिकम र एनसेलले ब्यान्डविथका लागि बढी शुल्क बुझाउँछन्। प्राधिकरणका अनुसार एनसेलले 1,66,00,00,000 र नेपाल टेलिकमले 1,05,00,00,000 रूपियाँ गएको वर्ष ब्यान्डविथका लागि खर्चेका थिए। इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या बढ्दै गएपछि बढी ब्यान्डविथ खरिद गर्ने क्रम बढ्दै गएको छ। ब्यान्डविथलाई सिंक्रोनस ट्रान्सपोर्ट मोड्युल एसटीएममा नापिन्छ। हजुर श्रोताहरू, हामीले रेगुलर हाम्रो मोबाइल कम्प्युटर र अरू इलेक्ट्रोनिक डिभाइसहरूमा प्रयोग गर्ने इन्टरनेट हामीले नेपालमा भनौँ न, अस्ट्रेलियाको होइन कुरा गरेको होइन कि, नेपालको कुरा, नेपालमा एउटा यदि तपाईँले वेबसाइट क्लिक गर्नुभयो भने नेपालबाट कति रुपियाँ बाहिरिँदो रहेछ भन्ने जानकारी मैले तपाईँहरूका लागि प्रस्तुत गरेँ भर्खरै। श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गला रेडियो एयरलाइट 101.5 मेगाहर्जको तरङ्ग मार्फत हरेक आइतबार 7:30 बजेदेखि साढे छ बजेदेखि 7:30 बजेसम्म यति बेला स्टुडियोको घडीमा 7 बजिसकेको छ। तपाईँहरूलाई थाहा नै छ 7 बजेको समय भनेको समाचारको समय हो, र अब तपाईँहरूको ध्यान हामी आकर्षण गराउँदैछौ समाचारतर्फ।
यादव समाचारको सुरुमा प्रमुख समाचार। यादव नेतृत्वको मोर्चासँग उच्च स्तरीय समितिको वार्ता। अस्ट्रेलियामा रहेका नेपालीले विश्व आदिवासी दिवस मनाए। सिडनीमा 2 नेपाली विद्यार्थीको मृत्यु। अस्ट्रेलियन नेप्लिज आइडल सम्पन्न। सशक्त हुँदै गएको छ गोर्खाल्यान्ड आन्दोलन। टर्की एयरलाइन्सले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा जोड्दै इजिप्टमा अस्थिरता कायम नै।
अब समाचार विस्तारमा। उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग उच्च स्तरीय समिति बीच भएको 6 बुँदे सहमति भएको छ। बिहबार मध्यरातमा संविधान सभाको समानुपातिक सदस्य संख्या थप्ने लगायतका 6 बुँदे सहमति भएको हो। सहमति पत्रमा उच्च स्तरीय समितिका तर्फबाट ए माओवादीका नेता नारायण काजी श्रेष्ठ र मोर्चाका तर्फबाट प्रवक्ता परशुराम तामाङले हस्ताक्षर गरेका छन्। वार्तामा संयोजक ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजय गच्छदार तथा संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव समेतका नेताहरू सहभागी थिए। बुदागत रूपमा सहमति यस्तो छ। नम्बर 1, संविधान सभामा प्रत्यक्ष तर्फ 240, समानुपातिक तर्फ 335 र मन्त्री परिषदबाट मनोनित 10 जना गरी 585 जना सदस्य संविधान सभामा रहनेछन्। नम्बर 2, मतदाता नामावली अध्यावधिक गर्न 2 हप्ता समय थप गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने। नम्बर 3, संविधानका आधारभूत सिद्धान्तका बारेमा सहमति गर्ने कार्य अघि बढाउने। नम्बर 4, उच्च स्तरीय राजनीतिक समितिमा संघीय लोकतान्त्रिक मोर्चा सहभागी हुने र अन्य महत्वपूर्ण दलहरूलाई पनि सहभागी गराउने। नम्बर 5, संविधान सभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आम जनसमुदायलाई आग्रह गर्ने र सहमतिको अन्तिम अथवा 6 बुदा रहेको छ। विगतको 240 निर्वाचन क्षेत्र र क्षेत्रहरूको सीमाङ्कनलाई यथावत कायम राख्ने।
अस्ट्रेलियामा रहेका नेपालीहरूले 19 विश्व आदिवासी दिवस मनाएका छन्। नेपाली कला संस्कृति र परम्परालाई चिनाउँदै यो कार्यक्रम मनाइएको हो। नेपाली महावाणिज्य दूतावास एनएसडब्ल्यू र आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको आयोजनामा पिटर स्याम टाउन हलमा भएको कार्यक्रममा नेपाली परम्परा कला संस्कृति र वेशभूषा झल्कने संगीत प्रस्तुत प्रदर्शन गरिएको थियो। यसका साथै कार्यक्रममा सहभागी अन्य देशका सहभागीहरूले पनि आफ्नो परम्परा र कला संस्कृति झल्कने प्रस्तुति पेश गरेका थिए। कार्यक्रममा सहभागी हुन आएका अस्ट्रेलियन सरकारका अप्रवास तथा नागरिकता मन्त्री टोनी वर्कले नेपाली समुदायले अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउँदै यसले ठूलो महत्व राख्ने धारणा राखेका थिए। उनले विशेष गरेर आदिवासीहरू जागरूक र कर्मशील हुन् बताउँदै यसले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। प्रत्येक वर्ष मनाइँदै आएको आदिवासी दिवसका लागि यस वर्ष अस्ट्रेलियन सरकारले समेत सहयोग प्रदान गरेको थियो। कार्यक्रममा बंगाली आदिवासी समुदायको तर्फबाट कविता चुकाम, कुक आइल्यान्ड लगायतका देशबाट सहभागिता जनाउन आएका आदिवासीले समेत कार्यक्रम प्रस्तुत गरेका थिए। यसका साथै नेपालीहरूको तर्फबाट तामाङ, राई, किराँत, थारू, नेवा, गुरूङ लगायत विभिन्न जनजातिले आफ्नो परम्परामा उनीहरूले नेपालको झल्को दिएका थिए। कार्यक्रममा सहभागी हुन आएका विभिन्न देशका आदिवासी नेताहरूले विश्वका आदिवासीहरूको हकहितको बारेमा बोलेका थिए। कार्यक्रममा नेपाली महावाणिज्य दूत दीपक खड्का, सांसद चार्ल्स कास्रुकेल्ली, नेल्सन कांग्रेस अस्ट्रेलियाका सहअध्यक्ष लिस मेजिलेर र म्यारिकभिल काउन्सिलका मेयर भिक्टर मर्की लगायतका व्यक्तिहरूले आदिवासी हकहितको बारेमा बोलेका थिए। संस्थाका अध्यक्ष गणेश तामाङद्वारा धन्यवाद प्रकट गरिएको थियो। अस्ट्रेलिया सरकारका मन्त्री तथा सांसदहरूको समेत उपस्थितिले विश्व भाइचारा कायम गर्ने उद्देश्य कार्यक्रम थप टेवा मिलेको थियो। कार्यक्रममा अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संस्थाका विशिष्ट व्यक्तिहरूसहित करिब 300 मानिस भन्दा बढी सहभागिता थियो। कार्यक्रममा नेपालबाट आएका युवा गायक प्रमोद खरेलले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
अस्ट्रेलियाको नेपाली समुदायले एकैसाथ दुई नेपाली विद्यार्थीहरूलाई गुमाउन पुगेको छ। सिडनीमा अध्ययनरत किरण श्रेष्ठ र विशाल थपलिया गत साता केही दिनको अन्तरालमा दिवंगत बनेका छन्। उनीहरू मध्ये 28 वर्षका किरण श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको हो। आफ्ना आमा बाबुका एक्ला छोरा किरण सिडनीको क्यान्टुवरीमा बस्दै आएका थिए भने उनको अचानक हृदयघात भएर मृत्यु भएको उनका साथी लक्ष्मी जोशीले बताएका छन्। सन् 2009 अस्ट्रेलियामा अध्ययनरत श्रेष्ठको गत शनिबार नेपाली समुदायको उपस्थिति र सहयोगका बीच सिडनी स्थित रकवुड संस्कार गृहमा अन्त्येष्टि गरियो। काठमाडौँ वसुन्धरा घर भएका श्रेष्ठलाई नेपाली समुदायका विभिन्न व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। दाह संस्कारका लागि गैर आवासीय नेपाली संघ एनआरएन र गुठी अस्ट्रेलिया तथा समुदायका विभिन्न सदस्यहरूले आर्थिक सहयोग जुटाएका थिए। यस्तै उपचारकै क्रममा दिवंगत बनेका अर्का नेपाली विद्यार्थी विशाल थपलियाको भने उपचारकै क्रममा सिडनीमा अल्पआयुमै देहान्त भएको छ। दाह संस्कारको लागि यसै साता उनको शव नेपाल लगिएको छ। आफ्ना दाजु र दिदीको पनि केही समय अघि दुर्घटनामा परि मृत्यु भएकोमा थपलिया शोकाकुल बन्दै आएका थिए। काम बसाई र जीवनशैलीमा केही असन्तुलनता आउँदा यसले नव प्रवेशी विद्यार्थीहरूमा मानसिक बेचैनीको असर देखिने भएकाले यसतर्फ समुदाय सम्बन्धित निकायहरूको चासो पुग्न पर्ने समुदायका प्रतिनिधिहरूले बताएका छन्।
नारी निकुञ्ज अस्ट्रेलिया तीज मनाउने तयारीमा रहेको छ। नेपाली महिलाहरूको चाड तीजको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। संस्थाले जारी गरेको विज्ञप्ति अनुसार आउने अगस्त 24 शनिबार ग्रेनभिल गुड स्ट्रीटमा रहेको सर्भिनिया कम्युनिटी हलहरूमा उक्त कार्यक्रम हुन लागेको हो। कार्यक्रममा तीजको दरखानुका साथै तीजका गीतको नाचगान हुने बताइएको छ। उक्त कार्यक्रमको टिकट बिक्रीबाट संकलन भएको रकमको केही अंश नेपालमा आङ खस्ने समस्या भएका महिलाहरूलाई स्वास्थ्य उपचारमा खर्च गरिने अध्यक्ष सुमित्रा विष्टले भोइस अफ साङ्ग्रिलालाई बताइन्। कार्यक्रममा प्रौढहरूका लागि 40 र 5 वर्षभन्दा माथिका बालबालिकाहरूका लागि $20 टिकट तोकिएको छ।
अस्ट्रेलियन नेप्लिज आइडल अन्तर्गतको प्रतियोगितामा मोक्षेदा सिलवाललाई प्रथम आइडियलको ट्रफी प्राप्त भएको छ। यसै गरी फर्स्ट रनर अप प्रताप गुरूङ, सेकेन्ड रनर अप जयराज घले तथा साइबर अवार्ड मोक्षेद दा सिलवाललाई प्राप्त भएको छ। गत शनिबार सिडनीको हटिसभल स्थित सिभिक थिएटरमा सो अन्तिम चरणको प्रतियोगिता मार्फत उनीहरूले यी उपाधिहरू हात पारेका हुन्। आयोजकले नेप्लिज आइडियललाई पुरस्कार स्वरूप एक एल्बम तथा म्युजिक भिडियोको निर्माण सहयोग, फर्स्ट रनर अपलाई 750 र ट्रफी $750 र ट्रफी, सेकेन्ड रनर अपलाई $500 र ट्रफी तथा साइबर अवार्ड अन्तर्गत एक ट्रफी प्रदान गरेका थिए। युनाइटेड नेप्लिज आर्ट्स एण्ड एन्टरटेनमेन्ट एण्ड एति ट्राभल्स नेप्लिज अस्ट्रेलियन आइडियल नामको सो प्रतियोगितामा विभिन्न स्टेटका गरी 43 जनाले सहभागिता जनाएका थिए। कार्यक्रममा सुनिता लिम्बू, प्रकाश निङखुले, प्रकाश रसाइली, सुरेन्द्रमान सिंह र दिव्य सुब्बा निर्णायक मण्डलमा रहेका थिए भने सो कार्यक्रममा विभिन्न गीत, फेसन सो तथा नाच प्रदर्शन गरिएको थियो। गत अप्रेल महिनादेखि प्रतियोगिता छनौट शुरू भएको सो कार्यक्रमको सिडनीको अलावा मेलबर्नमा पनि अडिसन गरिए सिडनीको अलावा मेलबर्नमा पनि अडिसन गरिएको थियो। अन्तिम चरणमा 10 जना सहभागी बनेको सो प्रतियोगिताले प्रतिभालाई मञ्च प्रदान गर्नुका को साथै नेपाली कला र शैलीको अस्ट्रेलियामा प्रचार भएको कार्यक्रमका संयोजक धर्मराज अधिकारीले बताउनुभयो।
छुट्टै राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका गोर्खा जनमुक्ति मोर्चाका नेताहरूले नेपालका माओवादीले आन्दोलनमा सहयोग गरेको कुरालाई अस्वीकार गरेका छन्। 11 दिन लामो बन्दपछि स्वतन्त्रता दिवसको अवसरमा बन्द खुलाएका आन्दोलनकारीले पहिचान र स्वाभिमानको लडाई भएकाले जनता स्वस्फूर्त रूपमा संघर्षमा उत्रिएको जनाएका छन्। मोर्चाका नेताहरूले बंगाल सरकारले आन्दोलनका विरूद्धमा अनेकन बानाबाजी गरेकाले केन्द्रले हस्तक्षेप गर्नुपर्नेमा जोड़ दिएका छन्। माओवादी को हो र कसलाई भेट्नुपर्छ भन्ने हामीलाई थाहा छैन, आन्दोलनमा होमिएका प्रमुख घटक मोर्चाका अध्यक्ष विमल गुरूङले भने। आन्दोलनलाई नीतिश पार्न लगाइएको आरोप मात्र हो। नेपाली संचार माध्यमका पत्रकारहरूसँग कुरा गर्दै गुरूङले गोर्खाल्याण्ड नभएसम्म अरू कुनै पनि बिन्दुमा सहमति हुन नसक्ने ठोकुवा गरेका छन्। भारतीय गुप्तचर संस्थाले मोर्चालाई नेपाली माओवादीहरूलाई आर्थिक र हतियार सहयोग गरेको रिपोर्ट भर्खरै भारतीय सरकारलाई बुझाइएको थियो। उनले बंगाल सरकारले ज्यादती गरेको भन्दै केन्द्रले वर्षौं पुरानो अलग राज्यको मागलाई सम्बोधन गरेर न्याय दिनुपर्ने बताएका थिए। पटक पटक हाम्रा मागका दस्तावेजहरू दिल्ली पुर्याइएका छौं उनले भने, तर पनि सुनवाई हुँदैन भने यसबाट उत्पन्न परिणामको जिम्मा केन्द्र र बंगाल सरकारले लिनुपर्छ। अध्यक्ष गुरूङले आन्दोलनलाई हिंसात्मक बाटोमा नजाने दावी गर्दै शान्तिपूर्ण रूपमा नै गोर्खाल्याण्ड प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। तेलंगाना राज्यले मान्यता दिएपछि 1.5 वर्ष अघि दार्जीलिङ टेरिटोरियल एडमिनिस्ट्रेशनमा चित्त बुझाएको मोर्चाले त्यहाँका अन्य 8 राजनैतिक दललाई समेत साथ लिएर पुनः आन्दोलन थालेको छ। दार्जीलिङमा सन् 1982 सुभाष घिसिङको नेतृत्वमा राज्य माग गर्दै आन्दोलन भएपछि दार्जीलिङ पर्वतीय परिषद दिएर आन्दोलन थमाइएको थियो। सन् 2007 गुरूङको नेतृत्वमा पुनः आन्दोलन शुरू भएपछि जीटीए घोषणा गरिएको थियो। मोर्चाका महासचिव रोशन गिरीले जस्तोसुकै कष्ट सहेर पनि पहाड़का जनताले आन्दोलनमा साथ दिएको बताए। आन्दोलनलाई सघाउँदै आएका नारी मोर्चा, युवा मोर्चा लगायतले पनि आन्दोलनको विकल्प नभएको शान्तिपूर्ण आन्दोलनमा जानुपर्ने बताए। तत्काल दुःख भए पनि दीर्घकालीन समस्या समाधानका लागि राज्य पहिलो आवश्यकता हो, नारी मोर्चाकी सदस्य रूपा लेप्चाले भनिन्। लामो बन्दका कारण खाद्यान्न लगायत सामग्रीको अभाव भएपछि मोर्चाले निशुल्क चामल र सब्जी प्रदान गर्दै आएको बताएका छन्। र भर्खरै प्राप्त साङ्ग्रिला न्यूजलाई प्राप्त समाचार अनुसार 2 गोर्खाल्याण्डका नेतृत्वको मृत्यु भएको छ र मिरिक अञ्जना बमजम र बिन्दु तेलाङ्गीको सड़क दुर्घटना मृत्यु भएको छ। भर्खरै यो प्राप्त समाचार रहेको छ।
Radio Adelaide 101.5 FM and live online.
रोजगारीका लागि ओमान जान लागेका 80 जना नेपाली कामदारहरू श्रीलंकामा अलपत्र परेका छन्। उनीहरूमध्ये 40 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने 40 जना राजधानी कोलम्बो स्थितको एक होटलमा रहेको बताइएको छ। आफूहरूलाई तालिमको लागि भन्दै दलालले 5 महिना अघि टुरिस्ट भिसामा आफूहरूलाई श्रीलंका पुर्याएको पीड़ितहरूले बताएका छन्। पाल्पा रामपुरका ईश्वरी आलेमगर र ओखलढुङ्गाका चन्द्र गुरूङले प्रत्येक व्यक्तिसँग 4,50,000 लिएर सम्पर्क विहीन भएको र आफूहरूलाई अलपत्र पारेको बताएका छन्।
इजिप्टमा अन्तरिम प्रधानमन्त्रीले विपक्षी समूह मुस्लिम बर्दरहुडलाई कानूनी रूपमा नै भंग गरिनुपर्ने प्रस्ताव राखेको छ। सुरक्षा सैन्य र अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरूबीच 4 दिनदेखिको भिडन्तमा संयोगको ज्यान गएपछि आइतबार मन्त्रीमण्डलको बैठक बस्ने अनुमान गरिएको छ। शनिबार दिनभरि जसो सुरक्षाकर्मी र विरोध प्रदर्शनकारीहरूले द्वन्द्वको केन्द्रमा रहेको राजधानी कायरा स्थित एउटा मस्जिदलाई खाली गरिएको अधिकारीहरूले बताएका छन्। राजधानी कायरा स्थित उक्त अल फत्या मस्जिदलाई गत शुक्रबार विरोध प्रदर्शनकारीहरूमाथि सुरक्षा सैन्य कार्यवाही हुँदा भएका घाइतेहरूको उपचार गर्न अस्थायी क्लिनिक र मृतकहरूको शव सुरक्षित राख्ने स्थानको रूपमा प्रयोग गरिँदै आएको थियो। पछि त्यसलाई विरोध प्रदर्शनकारीहरूले आफ्नो बलियो आधारको रूपमा प्रयोग गर्न थालेपछि सुरक्षा सैन्यसँग भिडन्त हुन पुगेको संवाददाताहरूले बताएका छन्। त्यहाँ रहेको मुस्लिम ब्रदरहुडका सदस्यहरूलाई बाहिर निकाल्न सुरक्षा सैन्यले अश्रु ग्यासको साथै गोली समेत प्रहार गरेको थियो। त्यहाँभित्र रहेका थुप्रैलाई गिरफ्तार गरिएको छ र सरकारी टेलिभिजनले पक्राउ परेका मानिसहरू मस्जिदको भुइँमा घुँडा टेकेर बसेको दृश्य देखाएको थियो। कोइराको मस्जिद बाहिर सुरक्षा सैन्य संयो विपक्षी समर्थकहरूलाई सुरक्षा सैन्य बल प्रयोग गरी अल फतेह मस्जिदबाट बाहिर निकालिएको छ। सरकारी अधिकारीहरू मुस्लिम ब्रदरहुडका समर्थकहरूले कुनै पनि भवन वा स्थानलाई विरोध शिविरका रूपमा प्रयोग गर्न नपाउने भन्ने प्रयासमा लागेको कायरो स्थित बीबीसीले जनाएको छ। मुस्लिम ब्रदरहुडले अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीलाई समर्थन गर्छ र उनलाई पुनः पदस्थापन गर्नुपर्ने माग गरिएको छ। मोहम्मद मुर्सीको सरकारसँग नजिक रहेको भए पनि प्राविधिक रूपमा मुस्लिम ब्रदरहुड एउटा प्रतिबन्धित संगठनको रूपमा रहँदै आएको छ, किनकि सन् 1954 उक्त संगठनलाई तत्कालीन सैनिक शासनले औपचारिक रूपमा भङ्ग गरिएको थियो। हालै मात्र उक्त संगठनले आफूलाई एउटा गैर सरकारी संस्थाको रूपमा दर्ता गरेको थियो। अब अन्तरिम प्रधानमन्त्रीले प्रस्ताव गरे अनुरूप उक्त संगठनलाई कानूनी रूपमा भङ्ग गरिएमा त्यसमा सबै सम्पत्ति जफत हुन सक्छ।
अब समाचारको अन्त्यमा अर्को अन्तर्राष्ट्रिय समाचार। नेपाल विश्वका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत बन्दै गएकाले पर्यटकलाई नेपाल जान प्रवासी नेपालीहरूले सघाउनु पर्ने विज्ञहरूले बताएका छन्। न्यू साउथ वेल्स महावाणिज्य दूतावासको कार्यालयद्वारा आयोजित नेपाल पर्यटन बोर्ड र अस्ट्रेलियन पर्यटन व्यवसायी बीच गत सोमबार सम्पन्न अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले सो धारणा राखेका हुन्। नेपालमा पर्यटन प्रबन्धनका लागि अनुकूल वातावरण बन्दै गएको र सो सकारात्मक सन्देशलाई विश्व बजारमा पुर्याउन विदेशका नेपाली तथा व्यवसायीहरूले राजदूतको रूपमा सघाउनु पर्ने नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत सुभाष निरौलाले बताउनुभयो। उहाँले टर्की एयरलाइन्सले नेपाललाई विश्वका विभिन्न देशसँग जोड्न लागेको र यसबाट नेपाल जान अझ सहज हुने बताउनुभयो। सो इयर लायन्सले नेपालबाट विश्वका विभिन्न गन्तव्यहरूमा आगामी सेप्टेम्बर महिनाबाट उडान गर्दैछ। यस्तै बोर्डका तर्फबाट नन्दिनी राणा, एनएसडब्ल्यू महावाणिज्य दूत दीपक खड्का, नेपाली दूत समुदायको तर्फबाट इन्द्रा वन तथा रामजी विष्ट लगायतले नेपाल साहसिक खेल, संस्कृति, प्रकृति, पर्यटनका दृष्टिगतले एक उत्तम गन्तव्य स्थल बनेको चर्चा गर्नुभएको थियो। अस्ट्रेलिया स्थित विभिन्न नेपाली र विभिन्न देशका पर्यटन व्यवसायीहरूले नेपाल प्रबन्धनमा एकीबद्ध रूपमा अगाडि बढ्न र यसका लागि सम्बन्धित निकायबीच सूचना आदान प्रदान हुनुपर्नेमा जोड़ दिनुभएको थियो। नेपालमा पर्यटन क्षेत्र मार्फत कुल ग्राहस्थ उत्पादन जीडीपीको मुख्य आधार बन्ने सम्भावना बढ़ेर गएकाले यस तथ्यलाई सबै राजनैतिक दलहरूले सघाउ पुर्याउनु पर्ने पनि बताइएको थियो।
अब मौसम सम्बन्धी जानकारी। आजको तापक्रम 15 डिग्री सेल्सियस रहेको छ भने अहिलेको तापक्रम 11 डिग्री सेल्सियस रहेको छ। आज रातिको तापक्रम 8 डिग्री सेल्सियस रहनेछ र भरिको अधिकतम तापक्रम 14 डिग्री सेल्सियस रहनेछ। न्यूनतम तापक्रम 8 डिग्री सेल्सियस रहनेछ। आज राति साउथ अस्ट्रेलियाका सबै भागमा हावा लागि वर्षा हुने र भोलि सबै भागमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र भोलि सूर्योदय बिहान ठिक 6:52 हुनेछ र सूर्यास्त ठिक 5:45 हुनेछ।
श्रोताहरू, तपाईँहरूलाई कार्यक्रममा फेरि पनि स्वागत छ। कार्यक्रम हो भोइस अफ साङ्गेला, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म रेडियो एडलेट को 101.5 MHz को तरङ्गमा हजुर हामी आउने गर्छौँ हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म। र हामीले समाचारपछि लगत्तै तपाईँहरूलाई नेपथ्यको आमा हुन शीर्षकमा रहेको यो गीत प्रस्तुत गऱ्यौँ र ब्याकग्राउन्डमा बजिरहेको पनि छ। र यो गीतका साथसाथमा नेपालबाट प्रकाशित अर्को एउटा एन्टरटेनमेन्ट न्यूज म तपाईँहरूलाई प्रस्तुत गर्दैछु। तीन नेपाली डकुमेन्ट्रीहरू फिल्म साउथ एसियाका लागि छनौट भएको सन्दर्भमा दक्षिण एसियामा निर्मित वृत्तचित्रहरू अर्थात् डकुमेन्ट्रीहरूका निम्ति महत्वपूर्ण महोत्सव मानिने फिल्म साउथ एसियामा यस वर्ष 3 नेपाली वृत्तचित्र छनौटमा परेका छन्। आगामी असोज 17-20 गतेसम्म काठमाडौँमा चल्ने उक्त महोत्सवमा प्लेइङ विथ नन, हु विल बी अ गोर्खा र ओम्रिया बखान गरेर 3 नेपाली वृत्तचित्र अर्थात् डकुमेन्ट्रीहरू देखाइने भएको आयोजकद्वारा जानकारी विज्ञप्तिमा जनाइएको छ। प्रत्येक 2 वर्ष मा आयोजना हुने यो महोत्सवको 9 श्रृङ्खला हो। महोत्सवका निम्ति यसपटक भारत, श्रीलंका, बांगलादेश, पाकिस्तान, अफगानिस्तान, बर्मा र नेपालका समेत गरेर कुल 34 डकुमेन्ट्री छनौट गरिएका छन्। छनौटमा परेका नेपाली डकुमेन्ट्री मध्ये प्लेइङ विथ को निर्देशन दीपक खरेल र माफ गर्नुहोला श्रोताहरू, प्लेइङ विथ को निर्देशन दिपेश खरेल र आसाई साइतोले संयुक्त रूपमा गरेका हुन्। यसअघि पनि राजधानीमा पटक पटक सार्वजनिक प्रदर्शन भइसकेको हु विल बी अ गोर्खा गोर्खा भर्तीमा आधारित केसाङ छेतेन निर्देशित बहुचर्चित डकुमेन्ट्री हो। त्यसै गरी 18 मिनट लामो ओम रिया बखानको निर्देशन रजनी श्रेष्ठ र अलोक तुलाधरले संयुक्त रूपमा गरेका हुन्। वैकल्पिक धारका फिल्म र वृत्तचित्रमा लागेकाहरूको निम्ति दक्षिण एसियाकै उल्लेखनीय महोत्सव मानिने यो मेलामा यसअघि श्याम बेनगल, महेश भट्ट, गुलजार, सबना आजमी, गौतम घोष, तारिक मसूद, सईद मिर्जा जस्ता यस भेगकै नामुद फिल्मी हस्तीहरूले सहभागिता जनाइसकेका छन्। श्रोताहरू, अब भने हामी कार्यक्रमको अन्त्य चरणतिर आइपुगेका छौँ। अन्त्य चरणतिर भन्दा पनि हामीसँग अझै 10 मिनट बाँकी छ, तर हामीसँग अरू थुप्रै रोचक रमाइला जानकारीका साथमा अरू गीतहरू पनि छन्। र यसै गरी अब भने म अर्को एउटा गीत प्रस्तुत गर्दैछु यहाँनिर युवा हाम्रो हातले। तर यो गीतभन्दा अगाडि यो गीतको बारेमा छोटो चर्चा गर्न चाहन्छु। यो गीत हिजो मात्रै रिलिज भएको हो एडिलेडको पनि, विशेष गरी साउथ अस्ट्रेलियाको एडिलेडको सल्सबरीमा हिजो यो विमोचन गरिएको युवा हाम्रो हातले भन्ने शीर्षकको गीत हामी यहाँनिर प्रस्तुत गर्दैछौँ भोइस अफ साङ्गेलामा पहिलोचोटि। र यसमा लिरिक्स रहेको छ एडलेट सङ्गम। हजुर, यो एडलेट सङ्गमले हिजो कार्यक्रम आयोजना गरेको थियो यो गीत रिलिज तथा हस्तान्तरण ह्यान्डओभर भनेर एउटा शीर्षक दिएर यो कार्यक्रमको आयोजना गर्नुभएको थियो। यो विशेष गरी बुटनिज युवाहरूका लागि भनेर तयार पारिएको यो गीत रहेको थियो। र यसमा म्युजिक दिनुभएको छ जोगेन गजमेरले, र यसमा आवाज रहेको छ महेश थुलुङको, र म्युजिक अरेन्ज गर्नुभएको छ विकास राईले। हजुर श्रोताहरू, हिजो मात्रै साउथ अस्ट्रेलियाको एडलेडको सल्सबरीमा रिलिज गरिएको युवा हाम्रो हातले भन्ने गीत अहिलेलाई भोइस अफ साङ्गेलाको अर्को साङ्गीतिक सौगात स्वरूप।
युवा हाम्रो हातले सुकर्म धेरै गर्नु छ समाज देश विश्वलाई हाम्रो पौरखले तर्काउनु छ युवा हाम्रो हातले उचानी एक भई जिउनु छ एउटै धरती एउटै आकाश चिनारी सबको स्वीकार्नु छ मानवताको सागरमा उचानी एक भई जिउनु छ एउटै धरती एउटै आकाश नारी सबको स्वीकार्नु छ अघि भर हाम्रो काखमा धेरै ठुलो छ युवा हाम्रो हातले सुकर्म धेरै गर्नु छ समाज देश विश्वलाई हाम्रो पौरखले सर्काउनु छ युवा हाम्रो हातले सँग हात मिलाई युवा हामी अघि बढ्नु छ परम्परा संस्कृतिलाई हामीले नै सँगाल्नु छ युग सँग हात मिलाई युवा हामी अघि बढ्नु छ परम्परा हामीले नै सँगाल्नु छ अघि भर हाम्रो काखमा धेरै ठुलो छ युवा हाम्रो हातले सुकर्म धेरै गर्नु छ समाज देश विश्वलाई हाम्रो पौरखले सर्काउनु छ युवा हाम्रो हातले
पुनः स्वागत छ सांगीतिक विश्रामपछि युवा हाम्रो हातले सही कर्म गर्नु छ पछि पनि हरेक युवाहरूले चाहिँ राष्ट्र राष्ट्रियताको लागि आफ्नो समुदायको लागि गर्नुहोस् भन्न चाहन्छौँ हामी अब चाहिँ जुड्न चाहन्छु एउटा राजनीतिक गतिविधिलाई चाहिँ कसरी असफल भयो चुनावको योजना भनेर चाहिँ यसलाई जोड्न चाहे नेकपा ड्यास माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान सभाको निर्वाचन उपयोग गर्दा उपाध्यक्ष सिपी गजुरेलको नेतृत्वमा संयुक्त मोर्चा खडा गरी निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टीमा राखेको प्रस्ताव असफल भएको रहस्य खुलेको छ र उनले तीन पटकसम्म यस्तो प्रस्ताव राखे पनि असफल हुन नसकेको एक नेताले मीडियालाई बताएका छन्। निर्वाचन उपयोग गर्ने वैद्यको प्रस्ताव उपाध्यक्ष गजुर र महासचिव रामबहादुर थापा र सचिव देव गुरुङको समर्थन रहे पनि अर्का सचिव नेत्रविक्रम चन्द कारण असफल भएको बताइएको छ। पोखरामा केन्द्रीय समितिको बैठक हुनु अगाडि काठमाडौँमा भएको आन्तरिक छलफलमा वैद्यले निर्वाचनको उपयोग गरेर जान तीन पटक राखेको प्रस्ताव चन्दाकै कारण असफल भएको एक नेताले बताएका छन्। अध्यक्षले पदाधिकारी र पोलिट ब्युरो बैठकमा उपाध्यक्ष नेतृत्वको मोर्चा बनाएर निर्वाचनमा आयोगमा दर्ता गर्न प्रस्ताव ल्याउनु भएको थियो र नेत्र विक्रमजीले किन सिपी कमरेडको नेतृत्व दर्ता गर्न मान्नु भएन, अध्यक्षको नेतृत्वमा पार्टी नै दर्ता गर्ने भइहाल्यो नि भनेर व्यङ्ग्य गर्दै विपक्षीमा उभिएका अध्यक्षले पछाडि हट्नुभए एक पोलिट ब्युरो सदस्य बताए। पाँचजना पदाधिकारी मध्ये एकजना बाहेक र सबै र 11 सदस्यीय पोलिट ब्युरो मध्ये 4-5 जना मध्ये सबै अध्यक्षको प्रस्ताव पक्षमा थिए।
हजुर श्रोताहरू, यो राजनीतिक प्रसंगका साथमा आजका लागि हामी भोइस अफ साङ्गिलाबाट विदा हुन चाहन्छौ र आगामी हप्ता फेरि आगामी आइतबार तपाईँहरूको रेडियो सेटमा 6:30 बजे उपस्थित हुने बाचाका साथमा तपाईँहरूबाट आजका लागि हामी विदा हुन चाहन्छौ। तपाईँहरूको आगामी साता शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र अहिलेलाई भने यो भोइस अफ साङ्गिलामा नशालु नयन दीपक दीप श्रेष्ठ र मिलन अमात्यको आवाजमा प्रिमियर हामीले पूर्व उद्घोषणा उद्घोष गरे बमोजिम तपाईँहरूको माझ यो गीत छोड्दै अहिलेलाई भने हामी तपाईँहरूबाट बिदा हुन्छौँ। हस्त नमस्कार, शुभरात्री।
सहारा एक चाहिन्छ।